مسیح یسوع میں آپ سب کی سلامتی ہو. اس سے پہلے کہ کلام خدا کو سننا اور سیکھنا شروع کریں، آئیں ہم خداوند کے حضور خاموشی میں جھک جائیں اور اپنے اپنے دل کی حالت کا جائزہ لیں، اپنے آپ کو جانچیں. کیونکہ خداوند کا کلام ہمیں فرماتا ہے، کیونکہ خدا کا کلام زندہ اور موثر اور ہر دھوداری تلوار سے زیادہ تیز ہے، اور جان اور روح اور بانبر اور گودے گودے کو جدا کر کے گزر جاتا ہے، اور دل کے خیالوں اور عادوں کو جانچتا ہے. اور بائبل مقدس ہمیں اسی لیے دی گئی ہے کیونکہ ہر ایک صحیفہ جو خدا کے الہام سے ہے وہ ہماری تعلیم الزام اور اصلاح اور راست بازی میں تربیت کرنے کے لیے فائدہ مند بھی ہے، تاکہ مرد خدا کامل بنے اور ہر ایک نیک کام کے لیے بالکل تیار ہو جائے. خاموشی میں خداوند کے حضور جھکیں گے. خدا باپ، اس وقت تیرے تخت کے پاس بڑی دلیری کے ساتھ آتے ہیں. آج جو کچھ تو نے ہمارے لیے ٹھہرایا ہے، ہمیں سننے والے کان دے، سمجھنے والی عقل دے، اور قبول کرنے والی روح دے، تاکہ تیرا کلام کا بیج جو آج بویا جائے، خداوند خدا ہماری زندگیوں میں 100 گنا پھل لائے. اور سارا جلال ہم کو نہیں بلکہ تیرے بیٹے خداوند یسوع مسیح کے نام کو ملے. یسوع مسیح کے نام میں یہ دعا مانگتے ہیں، آمین. میرے ساتھ نکالیں پرانے عہد نامہ میں سے روت کی کتاب، اس کا 3 باب، اس کی 3 آیت کو ہم دیکھیں گے. جیسا کہ ہم پچھلے دنوں سے اس حصہ میں سے سیکھ رہے ہیں، جو ہمارے لیے بہت ہی بابرکت حصہ بنا، اور اس میں ہم نے بہت سی گہری سچائیوں کو سیکھا. آج ہم ایک اور بڑی گہری سچائی کو سیکھیں گے، اور میں چاہتا ہوں آپ سے درخواست ہے کہ غور سے خدا کے کلام کو سنیں. تیسری آیت میں یوں لکھا ہے، نیومی جو کہ روت کی ساس ہے، اس نے اس سے کہا، سو تو نہا دھو کر خوشبو لگا اور اپنی پوشاک پہن. یہاں پر جیسا کہ ہم سیکھ چکے ہیں، اس کی ساس اسے کہتی ہے اپنے آپ کو دلہن کی طرح تیار کر اپنے دلہا کو ملنے سے پہلے اپنے آپ کو دلہن کی طرح تیار کر. ہم نے پہلی بار جو سیکھی تھی کلام خدا کے آئینہ میں اس گہری سچائی کو، سو تو نہا دھو، یعنی کہ اپنے آپ کو پاک صاف کر. اور اس کا تعلق ہم جو مسیح یسوع میں کاہن ہیں، ہر ایک ایماندار کو یسوع مسیح نے کاہن ٹھہرایا ہے، ہمیں اپنے آپ کو پاک صاف کرنے کی ضرورت ہے ہر روز. اور اس کے لیے کیا ہے، اپنے آپ کو جانچنا اس سے پہلے کہ خدا کی حضوری میں آئیں. دوسری بات، خوشبو لگانا. ہم نے اس سے جو روحانی سچائی اصول سیکھا وہ یہ ہے، روح القدس کی معموری سے معمور ہونا، جو کہ بہت ہی ضروری ہے خدا کے کلام کو سمجھنے کے لیے اور مسیحی زندگی کو گزارنے کے لیے، اور اس جنگ کے لیے اپنے آپ کو تیار کرنا جس میں ابلیس کے جلتے ہوئے تیر ہیں، جھوٹ ہیں، وہ ساری ملامت کا ہم سامنا اور اسے رد کر سکتے ہیں صرف اور صرف روح القدس کی معموری سے. اور روح القدس کی معموری ایمانداروں کی زندگی میں ضروری ہے، اور اس کے بارے میں ہم نے بڑے گہرے طور پر سیکھا تھا کہ کیا ہے اور کس طرح ہم معمور ہو سکتے ہیں. پھر تیسری بات، اپنی پوشاک پہن. جیسا کہ ہم نے دیکھا کہ اس کی ساس روت کی ساس نیومی اسے کہتی ہے کہ اپنے بیوہ پن کی پوشاک کو بدل، یعنی کہ اپنے اس ماتم کی، اپنے اس دکھ بھری ماتم بھری اس شکستہ دلی کی پوشاک کو پہن، جو اتار، جو درد سے بھری ہوئی ہے، اسے اتار اور اپنی پوشاک پہن، یعنی کہ دلہن کی پوشاک پہن، جو خوشی کی علامت ہے، مسرت کی علامت ہے، جو اس کی زندگی میں بہت خوشنوا لمحہ ظاہر کرتی ہے. اور ہم نے اس پر سیکھا تھا کہ خداوند یسوع مسیح کی راست بازی کو پہننا، اس کے بارے میں ہم نے دیکھا تھا روحانی طور پر یسایہ نبی سے اسی طرح بیان کرتا ہے، یسایہ 61 باب اس کی 3 آیت میں، اس لباس کے بارے میں جو عمرہ یا بادشاہ کے ہاتھ سے بخشا جاتا ہے، یعنی کہ اداسی کے بدلے ستائش کی پوشاک جسے خلعت کہا گیا ہے کہ وہ پوشاک پہنائی جائے، جس کا مطلب ہے خوشی اور مسرت کی پوشاک جو کسی بادشاہ کے ہاتھ سے دی جائے، اور ہم نے اس کا مطلب دیکھا تھا، یہ وہ نجات کے کپڑے ہیں جو ہر ایک ایماندار کو جس وقت وہ یسوع مسیح کو قبول کرتا ہے حاصل ہوتے ہیں، جسے پالوس رسول اس طرح بیان کرتا ہے نئے نامہ میں، یہ وہ باتیں ہیں جو ہم نے پہلے سیکھی ہیں، یہ ضروری ہے آپ کی یاد دہانی کے لیے تاکہ ہم صحیح طریقے سے ترتیب سے خدا کے کلام کو سیکھنے والے بنے۔ سو پالوس رسول جسے یسایہ نبی کہتا ہے نجات کے کپڑے، پالوس رسول اسے بیان کرتا ہے رومیو 13 باب اسی 14 آیت میں یسوع مسیح کو پہننا، پھر پالوس رسول افسیوں 4 باب اس کی 22 اور 24 آیت میں، اور پھر کلسیوں 3 باب اس کی 9 اور 10 آیت میں کہتا ہے نئی انسانیت کو پہننا، یعنی کہ یسوع مسیح کو اپنے اوپر اوڑھ لینا، اور اس کے بارے میں ہم نے سیکھا آدم اور ہوا کی کہانی میں سے کہ کس طرح انہوں نے اپنے لیے کیا بنائے، لونگیاں بنائے جو ان کے ننگے پن کو مکمل طور پر ڈھانک نہیں سکتی تھی، ان کی وہ علیحدگی جو خدا سے تھی، ان کی زندگی میں جو شرم تھی اس کو وہ مکمل طور پر ڈھانک نہ سکی، اسی لیے اردو زبان میں لفظ لونگیاں استعمال کیا گیا ہے جسے ہم کہتے ہیں لاچاں باندھنا یا دھوتی باندھنا، صرف آدھا جسم ڈھکا گیا، اور ہم نے وہاں پر دیکھا پیدائش 3 باب اس کی 21 آیت میں کہ وہاں پر آدم نے اپنی کوشش کی اپنی لونگیاں بنائے جو اسے کیا کی، اس کی شرم کو اس کی تنہائی کو دور نہ کر سکی، وہاں پر خدا نے کیا کیا ان کے لیے کرتے بنائے، کرتے یعنی کہ مکمل طور پر ان کو ڈھانپا، ان کی شرم کو ان کی روحانی موت کو ان سے دور کیا اور اس ٹوٹی ہوئی رفاقت کو بحال کیا، یعنی کہ انہوں نے برے پر یقین کیا اور برے کے وسیلہ سے وہ پھر خدا کی رفاقت میں بحال ہوئے، یعنی کہ خدا جیسی زندگی ان کی زندگی میں دوبارہ بحال ہوئی، جیسا کہ انہوں نے نجات پائی اس وقت اس شرم اس گناہ سے۔ یہ باتیں ہم نے سیکھی اور یہ ہم نے سب سچائیاں سیکھی، یہ نجات کے کپڑے ہمیں خدا کے فضل سے ایمان کے وسیلہ سے ملتے ہیں، یاد رہے یہ نجات کے کپڑے ہمیں خدا کے فضل سے ایمان کے وسیلہ سے ملتے ہیں، اس میں ہمارا کوئی کام یا عمل یا نیکی شامل نہیں ہے، اگر کچھ شامل ہے تو وہ یہ ہے بچے کی طرح اس بات کا یقین کرنا اور اس بات کو مان لینا کہ میں خداوند تجھ پر بھروسہ رکھتا ہوں، تیرے بغیر میری نجات نہیں، اور ایسا ہی آدم اور ہوا نے کیا جب خدا نے ان کو چمڑے کے کرتے یعنی کہ برے کو ذبح کیا اور ان کے کرتے بنا کر ان کے ننگے پن کو ڈھکا۔ یہ وہ باتیں تھیں جو ہم نے سیکھی، لیکن آج جو میں آپ کو سکھانا چاہتا ہوں غور سے سنیں، آپ اسے بہت دفعہ پہلے بھی سن چکے ہیں، ہم میں سے ہر ایک ایماندار جو کہ یسوع مسیح میں ہمیشہ کی زندگی رکھتا ہے، بائبل مقدس کے مطابق ہمیں مقدس کاہن ٹھہرایا گیا ہے اور ہمیں کاہن کی خدمت کرنے کا حق بخشا گیا ہے۔ آپ کا کوئی بیٹا ہے، بیٹی ہے، نوجوان ہے، بزرگ ہے، بچہ ہے، اگر وہ خداوند یسوع مسیح پر ایمان رکھتا ہے تو بائبل مقدس انہیں کہتی ہے مقدس کاہنوں کا فرقہ۔ میرے ساتھ ایک حوالہ نکالیں، آج اس بات پر ہم گہرے طور پر سیکھیں گے اور یہ ہمارے لیے بہت سا بھلائی کا باعث بنے گا۔ سو دوسرا پہلا پترس اس کا 5 باب میرے ساتھ نکالیں، پہلا پترس اس کا 5 باب، اور معذرت چاہتا ہوں پہلا پترس اس کا 2 اس کی 5 آیت، پہلا پترس 2 اس کی 5 آیت میں یوں لکھا ہے، اور تم بھی जिंदा पत्थरों की तरह रूहानी घर बनते जाओ। तुम भी हर एक ईमानदार से बात हो रही है, तुम भी जिंदा पत्थरों की तरह रूहानी घर बनते जाओ ताकि काहिनों का मुकद्दस फिरका बनकर ऐसी रूहानी कुर्बानियां चढ़ाओ जो यीशु मसीह के वसीला से खुदा के नजदीक मकबूल होती हैं। हर एक ईमानदार को बाइबल मुकद्दस कहती है कि हम क्या हैं, काहिन हैं। जब हम पुराने हरनामा के काहन को देखते हैं तो उसे बहुत तरह के कोर्स, बहुत तरह की रस्म और रिवाज से गुजरना पड़ता था काहिन बनने के लिए। आज हमें सिर्फ काहिन बनने के लिए ये नहीं कि हमें शादी करनी नहीं है, हमें ये नहीं करना वो नहीं करना, नहीं। सिर्फ सादा सा जो अमल हम करते हैं वो क्या है, यीशु मसीह पर ईमान रखते हैं तो हम काहिन ठहरा दिए जाते हैं और हमें काहिन बना दिए जाते हैं और हमें ये काहिन की खिदमत हासिल है। और काहिन की खिदमत क्या है, रूहानी कुर्बानियां खुदावंद यीशु मसीह के हजूर, खुदावंद यीशु मसीह के वसीला से खुदा के हजूर गुजराना। और बाइबल मुकद्दस से पहला पत्रस 2 उसकी 5वीं आयत में और फिर 9वीं आयत में कहती है, तुम एक बरगजीदा नस्ल, शाही काहिनों का फिरका, मुकद्दस कौम और ऐसी उम्मत हो जो खुदा की खास मलकियत है ताकि उसकी खूबियां जाहिर करो। उसने हमें ये खिदमत, ये हक इसीलिए बख्शा है कि खुदा की कौम, खुदा की उम्मत, खुदा के बेटे और बेटियां होते हुए उसकी खूबियों को जाहिर करें। खूबियों से मुराद उसके हम शक्ल बनते हुए उसके जैसा रवैया, उसके जैसी मोहब्बत एक दूसरे से रखने वाले बने और उसकी खूबियां क्या करें, जाहिर करें। जाहिर करो जिसने तुम्हें तारीकी से अपनी अजीब रोशनी में बुलाया है, यानी कि तारीकी की नुमाइंदगी नहीं करनी बल्कि रोशनी की नुमाइंदगी करनी है और वो रोशनी यीशु मसीह है। उसने कहा कि दुनिया का नूर मैं हूं। हमें यीशु मसीह की नुमाइंदगी करनी है, यीशु मसीह की मानद बनना है। जिस तरह यीशु मसीह ने अपने आप को खुदा की नजर किया, हम भी अपनी जिंदगी उसके हजूर गुजरानी है और यही काहिन की खिदमत है। और इसके लिए उसकी खूबियां जाहिर करो। उसने हमें अपनी कुदरत हर वो चीज दी है जो हमें जरूरी है इस खिदमत को करने के लिए। उसने हर एक चीज हमें दी है जो इस खिदमत को करने के लिए हमारी जरूरत के लिए जरूरी है। हम आगे चलकर इसको देखते हैं। मेरे साथ एक और हवाला देखें इसी कहानत के बारे में कि हम जो ईमानदार हैं काहिन होते हुए किस तरह खुदा की हजूरी में आना है। अब्रानियों चार बाप उसकी 14वीं आयत से 16वीं आयत तक। यहां पर हम हमारे बड़े सरदार काहिन के बारे में देखेंगे जो खुदावंद यीशु मसीह है। 14वीं आयत में लिखा है, पस हमारा एक ऐसा बड़ा सरदार काहिन है जो आसमानों से गुजर गया, यानी खुदा का बेटा यीशु। तो आओ हम अपने इकरार पर कायम रहें। यहां पर हम देखते हैं कि यीशु मसीह मुर्दों में से जी उठा और फिर वो आसमान पर चढ़ गया, यानी कि आसमानों से गुजर गया। और देखते हैं 15वीं आयत में, क्योंकि हमारा ऐसा सरदार काहिन नहीं जो हमारी कमजोरियों में हमारा हमदर्द ना हो सके। जब हम पुराने अहदनामे को काहिन को देखते हैं, वो अपनी कुवत से, अपनी ताकत से किसी को कुछ भी नहीं कर सकता। लेकिन यहां पर हमारा ऐसा बड़ा सरदार काहिन यीशु मसीह जो के है, वो हमारी कमजोरियों में हमारी क्या करता है, हमदर्दी करता है, हमारी मदद करता है। बल्कि वो सब बातों में हमारी तरह आजमाया गया तो भी बेगुनाह रहा। ये बातें हम देखते हैं कि यीशु मसीह हर तरह आजमाया गया लेकिन उसमें गुनाह नहीं पाया गया। क्योंकि کیونکہ اس نے اس کا چناؤ نہیں کیا، کیونکہ وہ خدا کی رہنمائی کے مطابق زندگی زمین پر گزارتا رہا۔ جو بات میں آپ کو سکھانا چاہتا ہوں 16ویں آیت میں ہے، وہ کیا ہے؟ کہ یسوع مسیح جو ہمارا بڑا سردار کاہن ہے، ہمیں سردار کاہن کے ساتھ ساتھ کہانت کا کام دیا گیا ہے، اس میں ہر ایک بیٹی بیٹا، موجودہ کلیسیا کا ہر ایک ایماندار شامل ہے، اور اسی لیے کہتا ہے کلام خدا، پس آؤ ہم، کیسی بھی کمزوری، کمی کمزوری، کیسی بھی ہمیں ضرورت ہے، پال خداوند کا کلام ہمیں کہتا ہے عبرانیوں کے مصنف کے مطابق 16ویں آیت، پس آؤ ہم فضل کے تخت کے پاس دلیری سے چلیں، تاکہ ہم پر رحم ہو اور وہ فضل حاصل کریں جو ضرورت کے وقت ہماری مدد کر سکتا ہے۔ آپ جب چاہیں خدا کے تخت کے پاس آ سکتے ہیں، یہ بڑا اعزاز ہے اور یہ وہ بڑی برکت ہے، اور یہ خدا کی سب سے بڑی فضل کی نعمت ہے کہ اس نے ہمیں اپنے بیٹے اور بیٹیوں کے ساتھ ساتھ ایک عظیم برگزیدہ قوم بنایا ہے، اس نے کہانت کی خدمت کا حق بخشا ہے۔ جب ہم دیکھتے ہیں کلیسیائی دور میں تمام ایمانداروں کو یہ حق حاصل ہے، یہ حق سے مراد یعنی کہ برابر درجے کا مساوی موقع، مساوی حق حاصل ہے، یہ ہر ایک کے لیے خدا کی برکت دستیاب ہے، لیکن بہت سے لوگ اسے استعمال نہیں کرتے۔ بہت سے لوگ آج اپنی من مرضی سے زندگی گزار رہے ہیں، اور میں آپ کو سکھاؤں گا اور دیکھیں گے بائبل مقدس میں سے کہ اس نے صرف ہمیں اپنے بیٹے اور بیٹیاں ہی نہیں بنایا، یا کہانت کا کام ہی نہیں دیا، بلکہ جو چیز ضروری ہے وہ سب ضروریات کی چیزیں اس نے ہمیں دی ہیں، وہ ہر چیز، وہ ہر ضرورت اس نے دی ہے جو ہماری مدد کر سکتی ہے اس کہانت کے کام کو کرنے کے لیے۔ سو میرے ساتھ نکالیں افسیوں پہلا باب، اس کی 3 آیت کو ہم دیکھ چکے ہیں، لیکن اس حوالہ کے تعلق سے ضروری ہے۔ افسیوں پہلا باب اس کی 3 آیت، وہاں پر ہم دیکھتے ہیں کہ ہر ایک ایماندار کو کیا خداوند خدا نے دی ہے، ہر طرح کی روحانی برکت بخشی۔ اس سے مراد کیا ہے؟ ہر طرح کی روحانی برکت بخشی۔ نجات پانے پر ہمیں 40 قسم کی نعمتیں دی جاتی ہیں، اور ان کے ساتھ ساتھ چند ایک نعمتیں جو میں آپ کے ساتھ اب شیئر کرنا چاہتا ہوں، جو بہت ضروری ہے کہانت کی خدمت کو کرنے کے لیے، کیونکہ اس نے اپنی قدرت، اپنی نعمتیں اس لیے نہیں دی کہ ہم ضائع کریں، اس کا ایک مقصد ہے۔ خدا آپ کے لیے منصوبہ رکھتا ہے، خدا آپ کے لیے، آپ کی زندگی کے لیے اس کی مرضی ہے، اس نے آپ کے لیے ایک پلان کیا ہوا ہے، اور وہ چاہتا ہے کہ آپ اسے جانیں، آپ اسے مکمل کریں۔ اور وہ کہتا ہے پالوس رسول، آسمانی مقاموں پر ہر طرح کی روحانی نعمتیں بخشیں۔ اس سے مراد کیا ہے؟ یعنی کہ سب سے بڑی نعمت کیا ہے؟ روح القدس کی قدرت۔ روح القدس کی قدرت اس نے ہمیں بخشی ہے، جس کے لیے پالوس رسول 2 کرنتھیوں اس کا 4 باب اس کی 7 آیت میں کہتا ہے کہ یہ مٹی کے برتنوں میں رکھا ہوا خزانہ ہے، اور اس کی قدرت کیا ہے؟ حد سے زیادہ ہے۔ وہاں پر وہ روح القدس کی قدرت کے بارے میں بات کر رہا ہے۔ آپ جو کاہن ہیں، آپ کو اپنی زندگی میں جو خدا کا مقصد ہے اسے پورا کرنے کے لیے روح القدس کی ضرورت ہے، اور وہ آپ کے لیے موجود ہے، وہ آپ کی مدد کے لیے ہر وقت تیار ہے، ضرورت ہے کہ اسے موقع دیا جائے۔ اور یہ کس طرح ہوا؟ یہ سب چیزیں کس طرح حاصل ہوئی؟ افسیوں پہلا باب اس کی 9 آیت کے مطابق، صرف ایک سادہ سی بات کرنے کے کی وجہ سے پالوس رسول کہتا ہے، اور ہم ایمان لانے والوں کے لیے کیا بات کہی اس نے کہ کوئی کام کرنے والوں کے لیے یا کوئی ایسا عمل کرنے والوں کے لیے؟ نہیں، ہم ایمان لانے والوں کے لیے اس کی بڑی قدرت کیا ہی بے حد ہے۔ کس کے بارے میں؟ روح القدس کے بارے میں بات ہو رہی ہے جو آپ کے اندر موجود ہے۔ اور یہ کس لیے دیا گیا ہے؟ خدا کی مرضی، خدا کا منصوبہ پورا کیا جائے جو اس نے دیا ہے۔ اور یہ ہر ایک ایمان لانے والے کو خدا کی بڑی قدرت حاصل ہے، یہ بے حد قدرت حاصل ہے۔ یہ قدرت اسی لیے دی گئی ہے کہ ہم موجودہ کلیسیا دور میں اس قدرت کے باعث اپنی زندگی گزارنے والے بنیں۔ اس زمین پر اس کا مقصد پورا کرنے والے بنیں، اور اس نے ہر ایک کو مساوی موقع دیا ہے، یعنی کہ ایک جیسا موقع دیا ہے، ایک جیسی برابر کی برکت دی ہے۔ کوئی نہیں کہہ سکتا کہ مجھے کم روح کا مسا ملا ہے، مجھے زیادہ روح کا مسا ملا ہے۔ وہ روح کو پمانے میں ناپ ناپ کر نہیں دیتا، وہ ہم کو اپنا پاک روح کثرت سے دیتا ہے، اور اس نے اس لیے دیا ہے کہ ہم اس زمین پر اس کے کام کو پورا کریں۔ اور آپ کے لیے یہ کام ہے۔ آج ہم دیکھیں گے ایک تمثیل میں سے، اور یہ ہر ایک کے لیے ہے۔ ہر ایک کو ایک جیسی ہی قدرت دی گئی ہے، ہر ایک کو ایک جیسی قدرت دی گئی ہے، لیکن ان کا کام مختلف ہے۔ کوئی پاسٹر کی خدمت کر رہا ہے، کوئی مبشر کی خدمت کر رہا ہے، کوئی ڈیکن کی خدمت کر رہا ہے، کوئی چرچ کو صاف کرنے کی، حوصلہ افزائی کی، شکر گزاری کی، یہ تمام خدمات ہیں۔ لیکن جو بات آج ہم سیکھنے جا رہے ہیں کہ کیوں یہ دی گئی ہیں، پہلی بات تو ضرور نوٹ کریں، اس پر غور کریں۔ موجودہ کلیسیا دور میں سب کو، یعنی کہ ہر ایک ایماندار کو، ایک جیسا درجہ، ایک جیسا موقع، ایک جیسی قدرت خداوند خدا کے نام کو جلال دینے کے لیے کیا ہے، حاصل ہے۔ ہر ایک کو خداوند یسوع المسیح نے روحانی نعمت دی ہے، ہر ایک کو روحانی طور پر برکت دی ہے۔ سو میرے ساتھ نکالیں اس حوالہ کو، ہم دیکھیں گے اور اس پر ختم کریں گے۔ لوکا کی انجیل، لوکا کی انجیل ہم اس میں سے دیکھیں گے کہ کیا میں آپ کو صرف کہہ رہا ہوں یا کہ بائبل بھی کہتی ہے کہ ہم سب کو ایک جیسا موقع، ایک جیسی برکت حاصل ہے۔ لوکا کی انجیل اس کا 19 باب، اس کی 11 آیت سے آپ کے لیے پڑھوں گا، اور یہاں پر یوں لکھا ہے، جب وہ ان باتوں کو سن رہے تھے تو اس نے ایک تمثیل بھی کہی، اس لیے کہ یروشلم کے نزدیک تھا اور وہ گمان کرتے تھے کہ خدا کی بادشاہی ابھی ظاہر ہوا چاہتی ہے۔ پس اس نے کہا کہ ایک امیر دور دراز ملک کو چلا تاکہ بادشاہی حاصل کرے۔ جب ہم 11 اور 12 آیت کو دیکھتے ہیں تو اس تفصیل میں یسوع مسیح بات کر رہا ہے ایک امیر آدمی کے بارے میں، اور اس سے مطلب ہے یسوع مسیح کی پہلی آمد۔ یسوع مسیح جو اس زمین پر آیا، اور جس دن کو آپ منانے کے لیے جا رہے ہیں، بڑا دن، یعنی کہ یسوع مسیح کی پیدائش سے لے کر صلیب پر جان دینے تک اور آسمان پر اٹھائے جانے کو اسے یسوع مسیح کی پہلی آمد کہتے ہیں، یعنی کہ یسوع مسیح کا اس دنیا میں آنا، یسوع مسیح کا ظہور۔ سو اس تمثیل میں یہاں پر یسوع مسیح بات کرتا ہے ایک امیر آدمی کے بارے میں، ایک امیر دور دراز ملک کو چلا تاکہ بادشاہی حاصل کر کے پھر لوٹے، پھر آئے۔ یہاں پر یسوع مسیح ایمانداروں سے جدا ہوا ہے، اور یہ پہلی آمد ہے۔ آگے دیکھتے ہیں 13 آیت سے، اس نے اپنے نوکروں میں سے 10 کو بلا کر انہیں 10 اشرفیاں دی۔ یہاں پر غور کریں، پہلی آمد یسوع مسیح آیا اور اس نے کیا کہا تھا کہ یوحنا تو تمہیں، पानी से बपतिस्मा देता है, लेकिन थोड़े दिनों बाद तुम रूहुल कुद्दस से बपतिस्मा पाओगे। उसने रूहुल कुद्दस की कुदरत दी, उसने हमेशा की जिंदगी दी, उसने मकसद किया क्या दिया, जाओ सब कौमों को जाकर अंजील की खुशखबरी सुनाओ। उसने एलची बना दिया, उसने काहिन बना दिया, उसने अपने बेटे और बेटियां बना दिया, और उसने क्या खिदमत दी, जाओ जाकर क्या करो, मेरे नाम की गवाही दो, शुक्र मेरे नाम की खुशखबरी दो। सो यहां पर जो 13वीं आयत से हम देखते हैं, मेरे साथ निकाल देखें, 13वीं आयत से हम जब देखते हैं 14वीं आयत तक, तो लिखा है उसने अपने नौकरों में से 10 को बुलाकर उन्हें 10 शरफियां दी और उनसे कहा कि मेरे वापस आने तक लेन देन करना। सुने, 10 अशरफियां दी, 10 नौकरों को बुला के, यानी के बिल्कुल एक जैसी रकम उनको दी। जब 10 अशरफियों को हम देखते हैं तो ये यूनानी रकम का क्या है, यूनानी रकम है जिससे मुराद है 100 दिरहम की रकम। सो यहां पर हम देखते हैं कि हर एक को एक एक क्या दी गई है, अशरफी दी गई है, और 10 को बुलाकर उन्हें क्या दी, 10 अशरफियां दी। यहां पर हम देखते हैं हर एक ईमानदार को खुदा पाक की रूहुल कुद्दस की कुदरत हासिल है, वो काहिन के तौर पर हैं, वो एलची हैं, वो उसके गवाह हैं, उसकी नुमाइंदगी करने वाले हैं। सो यहां पर हर एक को एक जैसी क्या दी गई है, उनको क्या दी गई हैं, अशरफियां दी गई, और उसने कहा कि इनसे लेन देन करना जब तक क्या करूं, मेरे आने तक लेन देन करना। फिर 14वीं आयत में देखते हैं, लेकिन उसके शहर के आदमी उससे अदावत रखते थे और उसके पीछे एलचियों की जुबानी कहला भेजा कि हम नहीं चाहते कि ये हम पर बादशाही करे। 14वीं आयत का जो हवाला है वे ये यहूदी और आज हर वो इंसान की जिंदगी पर अतलाक करता है, उसकी जिंदगी में ये तलक रखता है जो खुदावंद यीशु मसीह को अपनी जिंदगी में रद्द करता है, उसे शख्सी तौर पर कबूल नहीं करता। क्योंकि यहां पर देखते हैं कि वो चाहते हैं कि हम नहीं चाहते ये शख्स हम पर बादशाही करे, और यीशु मसीह का कलाम हमें कहता है कि सबसे पहले बहुत से यहूदियों ने उसे अपनी जिंदगी में रद्द किया और उसे खुदा और खुदा का बेटा और भेजा हुआ निजात दहिंदा कबूल नहीं किया। सो 14वीं आयत का तल्लक इस बात से है, लेकिन 15वीं आयत को देखें, जब वो बादशाही हासिल करके फिर आया तो ऐसा हुआ कि उन नौकरों को बुला भेजा जिनको रुपया दिया था, ताकि मालूम करे उन्होंने लेन देने से क्या क्या कमाया। यहां पर हम देखते हैं यीशु मसीह की दूसरी आमद। ये दूसरी आमद जब यीशु मसीह अपनी तख्ते अदालत पर आएगा, और आप जो हर एक ईमानदार को नेमतें बरकतें दी गई हैं, जैसे इस तमसील में कहा गया है, पहली आमद में यीशु मसीह आया, उसने बरकतें दी, दूसरी आमद में यीशु मसीह जब आएगा तो क्या कहा गया है 15वीं आयत में, जब वो बादशाही हासिल करके, यानी कि यीशु मसीह अब खुदा की दाही तरफ बैठा हुआ है। इफ़सियों पहला बाप उसकी 20वीं आयत के मुताबिक, इफ़सियों दो बाप उसकी गालबन 6 आयत के मुताबिक, और बहुत से और हवाला जात, यीशु मसीह अब खुदा के दाहिने हाथ बैठा हुआ है। लेकिन दूसरी आमद में जब वो बादशाही हासिल करके, यानी कि जब वो जमीन पर 1000 साल बादशाही करने के लिए आएगा, तो उससे पहले क्या करेगा, वो हर एक को अजर देगा। सो यहां पर हम देखते हैं 15वीं आयत से, उन्हें अपने नौकरों को बुलवाया ताकि मालूम करे कि उन्होंने लेन देने से क्या क्या कमाया। 16वीं आयत से जरा सुने, 16वीं आयत से देखते हैं कि जब यीशु मसीह दूसरी बार बादशाही करने के लिए जमीन पर आएगा, तो 16वीं आयत में हम देखते हैं ये दूसरी आमद से मुतल्लका है, और ये दूसरी आमद कब होगी, जब यीशु मसीह अपनी तख्ते अदालत पर आएगा और हर दी हुई नेमत का वो हिसाब करेगा, जिसके लिए दूसरा करंथियों 10 बाप उसकी दूसरा करंथियों 5 बाप उसकी 10 आयत को देखे और वहां पर सजा देने के लिए नहीं बल्कि अजर देने के लिए आएगा। और बहुत दफा लोग डराते हैं कि खुदा आ रहा, जैसे कि मुकाशफा की किताब में से हवाला बहुत दफा दोहराया जाता है, मुकाशफा 22वां बाप उसकी 12वीं आयत को, देख मैं जल्द आने वाला हूं, हर एक के काम के मुआफिक देने के लिए अजर मेरे पास है। बहुत दफा लोग डराते हैं उस कलाम के हिस्सा को अपनी मर्जी से खींच तान कर बयान करते हैं कि खुदावंद यीशु मसीह आने वाला है और वो आपको हमेशा की आग में झोंकेगा। गौर से सुने, आप जब ईमानदार हैं आप अपनी निजात को खो नहीं सकते। और उस आयत का तल्लक क्या है, देख मैं जल्द आने वाला हूं, हर एक के काम के मुआफिक क्या देने के लिए मेरे पास है, सजा नहीं अजर मेरे पास है। और यही बात पालूस रसूल 2 करंथियों उसका 5वां बाप उसकी 10वीं आयत में करता है। मेरे साथ देखें यहां पर क्या लिखा है, जरूर है कि, क्योंकि जरूर है कि मसीह की तख्ते अदालत के सामने जाकर हम सब का हाल जाहिर किया जाए, ताकि हर शख्स अपने उन कामों का बदला पाए जो उसने जिस्म के वसीला से किए, खा भले हो खा बुरे, जिस्म के वसीला से जो काम किए होंगे उनका वो बदला पाएगा, सजा नहीं पाएगा, बदला कि किस तरह वो काम या किस तरह उसने अपनी जिंदगी को गुजारा है। और यहां पर लूका की अंजील में यही तमसील में यीशु मसीह बात कर रहा है कि सबको नेमते दी गई, सबको बरकत दी गई, सबको कुदरत दी गई, लेकिन आगे चलकर हम 16वीं आयत में देखते हैं कि जब यीशु मसीह आएगा, और यहां पर हम देखते हैं 16वीं आयत में, पहले ने हाजिर होकर जब यीशु मसीह अपनी तख्ते दावत को शुरू करेगा, ईमानदारों से पूछेगा कि तुमने किस तरह जिंदगी गुजारी, जो नेमते जो बरकते जो जिरिया मैंने तुम्हें दिए तुम किस तरह जिंदगी गुजारते रहे। तो 16वीं आयत में पहले ने हाजिर होकर कहा, ए खुदावंद तेरी अशरफी से, यहां पर गौर करें तेरी अशरफी से, उसने ये नहीं कहा कि मेरी अशरफी बल्कि तेरी दी हुई नेहमत, तेरा दिया हुआ रुपया जो तलक है, हर रूहानी नेहमत जो ईमानदारों को हासिल है, तेरी अशरफी से 10 अशरफियां पैदा हुई। ये पहले नौकर की क्या है, खिदमत है, 10 अशरफियां पैदा हुई। और 17वीं आयत में उसने उससे कहा, यानी कि मालिक खुदावंद यीशु मसीह ने उससे कहा, ऐ अच्छे नौकर शाबाश, इसलिए कि तू नहाए थोड़े में दयानदार निकला, अब तू 10 शहरों पर इख्तियार रख। जो कुवत जो बरकत जो नेहमत आपको दी गई है, अगर आप उसे खुदा के जलाल के लिए इस्तेमाल करेंगे, उसकी फरमा बरदारी में गुजारेंगे, आपको जो जिंदगी दी गई है उसका मकसद क्या है, क्यों हम इस जमीन पर हैं, क्या झूठ बोलने के लिए, क्या उदासी ना अमीदी लड़ाई झगड़ों में तफरकों में जिंदगी गुजारने के लिए, हरगिज नहीं, बल्कि जो नेहमत जो बरकत दी है उसे इस्तेमाल करने के लिए। और पहले ने क्या किया कि मालिक ए खुदावन तेरी अशरफी यहां पर है, इससे मैंने 10 पैदा की हैं। और मालिक ने उससे क्या कहा, ए दयानदार नौकर शाबाश, उससे 10 शहरों पर क्या हासिल हुआ, इख्तियार हासिल हुआ, और ये है वो अजर जो यीशु मसीह देगा, ये वो अजर है जो मुकाशफा 22वां बाप उसकी 12 आयत में है कि मैं अजर देने के लिए आ रहा हूं। दूसरा करंथियों 5वां बाप उसकी 10वीं आयत में, मैं अजर देने के लिए आ रहा हूं, ये वो अजर है। और पहला नौकर क्या पाया, उसने 10 शहरों पर इख्तियार। और फिर दूसरे ने आकर कहा 18वीं आयत में, ए खुदावन तेरी अशरफी, उसने भी यही बात कही कि तेरी अशरफी, तेरी रकम जो तूने मुझे दी, 5 अशरफियां पैदा हुई, उसने उस एक अशरफी से 5 अशरफियां पैदा की, उसने उससे कहा, खुदावन खुदा ने दयानदार नौकर से भी कहा, 5 शहरों पर क्या हो, हाकम हो। और यहां पर हम देखते हैं ये वो लोग हैं जिन्होंने اپنی خدمت کو، جنہوں نے اپنی بلاہٹ کو پہچانا اور مسیح کی رہنمائی میں روح القدس کی قدرت کو استعمال کیا اور ان کو اختیار ملا. اور یہاں پر آج ہم تیسرے نوکر کو دیکھتے ہیں، بیسویں آیت سے جب ہم دیکھتے ہیں تو یہاں پر ہم تیسرے نوکر کو دیکھتے ہیں. تیسرے نے آ کر کہا، اے خداوند دیکھ، تیری اشرفی یہ ہے جس کو میں نے رومال میں باندھ کر رکھا. آپ حیران ہوں گے، جب میں اس لفظ کو، رومال کو، یونانی زبان میں دیکھ رہا تھا، اس کا مطلب ہے کہ اپنے چہرے کو چھپانا. اور خاص کر یہودی رواج میں غور سے سنیں، یہودی رواج میں جب کوئی مرتا تھا، مردوں کے چہرے کے اوپر رومال باندھا جاتا تھا، اور یہ ان میں رواج تھا. اور اس کا حوالہ ہم دیکھتے ہیں یوحنا 8 باب غالباً اس کی 44 آیت میں، جہاں پر لازر کا چہرہ کیا تھا، رومال سے لپیٹا ہوا. سو یہاں پر ہم دیکھتے ہیں کہ تیسرے نوکر نے کہا کہ اے خداوند دیکھ، تیری اشرفی یہ ہے جس کو میں نے رومال میں باندھ کر رکھا. یعنی کہ اس نے اپنی خدمت کو، اس نے اپنی نعمت کو، رمال سے مراد ہے کہ جس طرح مردے کو کفنایا جاتا ہے، اس نے اپنی اس برکت کو استعمال نہیں کیا، اسے رمال میں لپیٹ کے رکھ لیا اور مردوں کی طرح زندگی گزاری. اس نے اس برکت کو کیا کیا، اس کے سارے مقصد کو کیا کر دیا، مردوں جیسا کر دیا، مردوں کی طرح زندگی گزارنا اس نے کیا کیا، پسند کیا. آج بہت سے مسیحی ایماندار ہر طرح کی روحانی برکات کو رکھتے ہوئے اپنی بہت سی برکاتوں کو کیا کرتا ہوا، انہوں نے رومال میں لپیٹا ہوا ہے، اپنے خوف کے باعث یا پھر شرم کے باعث. جیسے پالوس کہتا ہے کہ میں انجیل کی خوشخبری سے شرماتا نہیں، جیسے بہت سے بہانے ہیں، جس طرح اس نے رومال میں لپیٹ کر رکھا. یعنی کہ جس طرح ہڈیوں کو رومال میں مردہ ہو جاتی ہیں، ویسے ہی آج بہت سے لوگ مردگی میں زندگی گزار رہے ہیں. اور آگے چل کر ہم دیکھتے ہیں 21 آیت میں، کیونکہ یہاں پر وہ شریر نوکر بات کر رہا ہے جو نکمہ نوکر ہے، اس نے کہا کیونکہ میں تجھ سے ڈرتا تھا، اس لیے کہ تُو سخت آدمی ہے. اس کے جواب کو دیکھے، سخت آدمی سے مراد کہ تو محنت طلب ہے، تو مشقت چاہتا ہے، جن کو تو پیسہ دیتا ہے، تو چاہتا ہے جو کام تو نے ٹھہرایا اسے مکمل کیا جائے. آپ میں سے ہر ایک کے لیے خدا کا ایک منصوبہ ہے، اس نے آپ کے ہر ایک کے لیے کام ٹھہرایا ہے کرنے کے لیے، اور وہ یہ ہے اس کی خوشخبری دینا، ان برکتوں کے باعث، اس قدرت کے باعث جو حد سے زیادہ قدرت ہے، جو کسی بھی دوسری دور میں نہیں بخشی گئی کسی کو، آج کلیسیا ایمانداروں کو موجود ہے، تاکہ کوئی بہانہ نہ کرے کہ میں کس طرح تیری محبت یا تیری پیروائی میں زندگی گزاروں. روح القدس کی معموری اور روح القدس کی قدرت ہے جو ہمیں یہ بڑا استحقاق اور حق بخشتی ہے، یہ عزت بخشتی ہے کہ ہم زندگی گزاریں. سو یہاں پر دیکھتے ہیں کہ تو سخت آدمی ہے، تو جو تو نہیں رکھتا اسے اٹھا لیتا ہے، اور جو تو نہیں بوتا اسے کاٹتا ہے. اس نے اس سے کہا، اے شریر نوکر، میں تجھ کو اور تیرے ہی منہ سے ملزم ٹھہراتا ہوں. اس وقت جب ہم عدالت کے سامنے ہوں گے، وہ ہم سے پوچھے گا کہ کس طرح تم نے اپنی زندگی گزاری، کس طرح تم نے دی ہوئی برکات کو گزارا، کس طرح تم نے میرے کلام کو سنا. اور جیسے مکاشفہ کی کتاب کہتی ہے، جس کے کان ہو سنے روح کلیسیاں سے کیا فرماتا ہے. وقت تھوڑا ہے، اس پر ختم کروں گا، لیکن ہم اس میں سے کیا سیکھتے ہیں؟ ہر ایک کو ایک جیسا درجہ، ہر ایک کو ایک جیسی برکت، ایک جیسا موقع ملا ہے. بے شک پاسٹر پادری کی خدمت الگ ہے، एल्डर की खिदमत अलग है, लेकिन जिरिया एक है। वो क्या है? रूहुल कुद्दस की कुदरत और कलाम खुदा की सच्चाई। आज आपसे जाती तौर पर सवाल है कि आप उसकी दी हुई नेमतों को, बरकतों को किस तरह इस्तेमाल कर रहे हैं? आज आप किस तरह अपनी दी हुई नेमत को इस्तेमाल कर रहे हैं? और ये सवाल आपके लिए है कि आज आप किस तरह अपनी जिंदगी बसर कर रहे हैं। और इसका तलक जैसे रूह कलीसियों से फरमाता है, बागे अदन में जिस तरह खुदा ने आदम और हवा से कहा, खासकर आदम को खुदा ने पुकारा, ऐ आदम तू कहां है? आज वो आप में से हर एक को हर रोज पुकारता है कि तुम कहां हो, तुम्हारी रफाकत मेरे साथ कैसी है, किस तरह तुम उस कुदरत को जो मैंने दी है इस्तेमाल कर रहे हो, क्योंकि वो हर दी हुई नेमत को, हर उस कुदरत की बात, उस कुदरत का जरिया जो कलाम खुदा है, रूहुल कुद्दस है जो उसने दिया है, वो तलब करेगा। और वो इसीलिए ईमानदारों से पूछेगा, और ये ईमानदारों की अदालत है जिसमें अजर दिए जाएंगे। और यहां पर हम देखते हैं कि जिस नकम्मे नौकर ने अपना नेमत उस रकम को इस्तेमाल नहीं किया, तो हम देखते हैं फिर हम देखते हैं 25वीं आयत में, गालवन 24वीं आयत में, उसने उनसे कहा कि जो पास खड़े थे, यानी कि जो उस वक्त उस पास खड़े थे, कि अशरफी उससे ले लो और 10 अशरफियां वाले को दे दो। उन्होंने कहा, ऐ खुदावंद, उसके पास 10 अशरफियां तो हैं। लेकिन आगे 26वीं आयत में देखे, मैं तुमसे कहता हूं कि जिसके पास है उसको दिया जाएगा, और जिसके पास नहीं उससे वो भी ले लिया जाएगा जो उसके पास है। यानी कि हम अपने अजर को खो देंगे उसकी हजूरी में, निजात को नहीं। हम हमेशा की जिंदगी को गुजारेंगे आसमानों पर, जिस तरह आज बहुत से लोग मुर्दा जिंदगी को, उस तमाम बरकात को जाया करते हुए जमीन पर उदास और बहके हुए और अंधे और बहुत सी लफ्जों में बयान नहीं कर सकता गुमराही में जिंदगी गुजार है। इसी तरह वो अपनी तमाम बरकात को जब उनसे ले ली जाएगी और जिन्होंने खुदावंद की मर्जी को पूरा किया उनको दी जाएगी, तो वो मुंह को देखेंगे आसमान पर उन बरकात को देखेंगे कि हमने अच्छी जॉब नहीं की। आज वो कहता है कि ऐ आदम तू कहां है, और इसे मैं शुरू करता हूं अपने आप से। वो मुझे हर रोज कहता है कि पास्टर फैसल तू कहां है। मुझे बहुत शौक है पास्टर का नाम लिखने के लिए, क्या मैं अपनी पादरी की खिदमत कर रहा हूं? मैं बहुत से लोगों को बताता हूं कि पास्टर फैसल इश्तहारों पर, क्या मैं अपनी खिदमत कर रहा हूं? हर रोज कांपते हुए मेरे दिल की ख्वाहिश ये है कि उसकी मर्जी को पूरा करूं। वो हर एक को, फलां डीकन साहब आप कहां पर हो, भाई मुबशर आप कहां पर हो, आप जो अपने नाम के साथ ए बी बी सी और डी डी और बहुत सी डिग्रियों की नुमाइंदगी कर रहे हो, कहां पर हो, कौन सी जगह पर छुपे हुए हो? और इसके लिए आज वो हमें आगाह करता है कि ऐ आदम तू कहां है, यानी कि हर एक से वो शख्सी तौर पर कहता है। आज बहुत से हमारी कलीसिया में मुर्दा लोगों की तरह जिंदगी बसर कर रहे हैं, अपने नाम से बहुत बहुत बड़े अजाज और बहुत बड़े नाम तो जोड़े हुए हैं, लेकिन उनका फल नजर नहीं आता। याद रहे, अगर आप ईमानदार हैं जो कि आप हैं, आप हमेशा की जिंदगी को नहीं खोएंगे, बल्कि उस जलाल और शौकत और उस अजर को खुदावंत की हजूरी में खो देंगे। खा बेटी हैं, बेटा है, आपको खुदा ने एक मकसद दिया है और इसीलिए उसने आपको जिंदगी दी है। आपको वो मकसद ढूंढने की जरूरत है कि मुझे उसने किस लिए बुलाया है। उसका सबसे सादा मकसद ये है कि दूसरों को हमेशा की जिंदगी के बारे में दखना बताना, कि खुदावंद यस्सू पर ईमान लाओ तो तुम निजात पाओगे। ये सबसे बड़ी खिदमत है जो हर एक को दी गई है। आज वो कहता है हर एक पास्टर से कि पादरी साहब आप अपनी खिदमत कैसे कर रहे हो, क्यों कलीसिया में फल नहीं है, क्यों? क्योंकि पादरी साहब ने अपनी खिदमत अच्छे तरीके से नहीं की, एल्डर साहब ने अपनी खिदमत अच्छे तरीके से नहीं की, मबशर ने अपनी खिदमत अच्छे तरीके से नहीं की। याद रखे हर एक अपनी अपनी की हुई खिदमत का जवाब देगा और उसका अजर पाएगा। अगर कुछ जिस्म में किया है तो जिस्म के मुआफिक उसका अजर मिलेगा, अगर रूह में किया है तो रूह के मुआफिक उसका अजर मिलेगा। आए हम खुदावंद के हुजूर झुकें। कादर मुतलक खुदा, आज का जो बीज बोया गया है, आज जो मलामत, आज जो तेरी आवाज सब कलीसियाओं के लिए है कि खुदा का रूह फरमाता है, जिसके कान वो कान हो वो सुने के रूह कलीसियाओं से क्या फरमाता है। ऐ सोने वालों जागो और मुर्दों में से जी उठो, ताकि मसीह का नूर तुम पर चमके। और इसका मतलब है कि उसका नूर तुम में जाहिर हो और नूर में चलने वाले बनो। सो खुदा बाप, आज के सारे कलाम को सबके लिए बरकत का बैस ठहरा और हम सब की आंखों को खोल, क्योंकि तू जो वक्त काम शुरू कर चुका है वो तब तक खत्म नहीं करेगा जब तक तेरा बेटा नहीं आ जाता। तू हमसे चाहता है कि हम गिरें और इकट्ठे हों और फिर खड़े होकर तेरे नाम को जलाल दें। आज हम में से जिसकी भी ऐसी हालत है हम पर जाहिर कर, ताकि हम तेरी मर्जी को तेरे मकसद को अपनी जिंदगी में पूरा करने वाले बने और वो तेरा कलाम पूरा हो के तूने सबको दिया और तू सबके साथ मोहब्बत करता है। सो सुनने वालों को बड़ी बरकत दे, यीशु मसीह के नाम में, आमीन।